यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान 11 बजे शपथ लिनुहुने। त्रिशुली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि विदेशबाट ल्याउन पहल भइरहेको गृह मन्त्रालयद्वारा जानकारी। नदीमा बेपत्ता 65 यात्रु मध्ये 5 जनाको शव फेला। र अमेरिकाको पेन्सिल्भेनियामा आयोजित चुनावी र्यालीमा गोली चल्दा राष्ट्रपति निर्वाचनका उम्मेद्वार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते।
भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को फोर जी,
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को फोर जी,
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को फोर जी, आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को फोर जी,
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा 76 उपधारा 2 बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आज अपराह्न 5 बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको थियो। राष्ट्रपतिले दावी पेश गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउबा र एमाले अध्यक्ष ओलीले दलको नेताका हैसियतमा संसदको बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दावी पेश गर्नुभएको थियो। प्रधानमन्त्री ओलीको शपथ भोलि बिहान 11 बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिनुभएको छ। प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै उहाँले सामाजिक सञ्जाल मार्फत सबैलाई धन्यवाद दिनुभएको हो। देशको 45 प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीलाई देशका प्रमुख राजनैतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुई तिहाईको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ। विक्रम सम्वत 2071 साउन 1 गते सम्पन्न पार्टीको 9 राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निर्वाचित ओली स्पष्ट अडान राख्ने र दृष्टिकोणमा अडिग रहने नेताका रूपमा चिनिनुहुन्छ। नेपालको वर्तमान संविधान जारी भएसँगै 2072 असोज 24 गते अध्यक्ष ओली पहिलो पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो। यसै गरी विक्रम सम्वत 2074 आम निर्वाचनपछि नेकपा माओवादी केन्द्रको समर्थनमा 2074 फागुन 3 गते उहाँले दोस्रो पटक र तेस्रो कार्यकाल 2078 वैशाख 30 गते तेस्रो पटक सरकारको नेतृत्व गर्नुभएको थियो। 2075 जेठ 3 एमाले र माओवादी केन्द्रको एकता भई उहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुई अध्यक्ष मध्ये पहिलो वरियताको अध्यक्ष हुनुभएको थियो। पार्टीभित्रको विवादका कारण ओली नेतृत्वको सरकार अल्पमतमा परेको थियो। तत्कालीन राजनैतिक घटनाक्रमका बीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचनका लागि गर्नुभएको सिफारिश सर्वोच्च अदालतको आदेशबाट बदर भएपछि अध्यक्ष ओली सरकारको नेतृत्वबाट बाहिरिनु भएको थियो। बुबा मोहन प्रसाद र आमा मधुमाया ओलीको सुपुत्रका रूपमा जन्मिनुभएका प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो संघर्ष, जेलमेल, पटक पटक कठोर यातना भोग्ने सीमित नेतामा पर्नुहुन्छ। पूर्वी पहाड़ी जिल्ला तेह्रथुमको आठराई स्थित इवा गाउँको साधारण किसान परिवारमा 2008 साल फागुन 11 गते जन्मनुभएका ओली तेह्रथुम छोडेर 2020 सालमा उहाँको परिवार झापा बसाइसरेको थियो। अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत संघर्षबाट भएको हो। करिब 6 दशक लामो राजनैतिक यात्राका क्रममा 14 वर्ष कठोर जेल जीवन बिताउनुभएका अध्यक्ष ओली 2078 मंगिरमा चितवनमा सम्पन्न नेकपा एमालेको 10 औं राष्ट्रिय महाधिवेशनबाट 2 रो कार्यकालका लागि भारी मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको थियो। बहुदलीय व्यवस्थाको स्थापनापछि 2048 सालमा भएको पहिलो आम निर्वाचनमा झापा 6 बाट प्रतिनिधि सभाको सदस्यमा ओली निर्वाचित हुनुभयो। त्यसको 3 वर्षपछि 2051 सालमा भएको मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर 2 उहाँ प्रतिनिधि सभा सदस्य चुनिनुभयो। 2051 सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँ पहिलो पटक गृहमन्त्री हुनुभयो। 73 वर्षीय अध्यक्ष ओली समकालीन अन्य नेताभन्दा बढ़ी सक्रिय देखिनुभएकाले विकास र समृद्धिको अधूरो यात्राले गति लिने अपेक्षा गरिएको छ। प्रतिनिधि सभाको भोलि दिउँसो 1 बजेका लागि निर्धारित बैठक भोलि अपराह 4 बजेका लागि सरेको छ। भोलि दिउँसो 1 बजेका लागि तय भएको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले भोलि अपराह 4 बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ। यसैगरी राष्ट्रिय सभाको भोलि बिहान 11:30 बजेका लागि निर्धारण गरिएको बैठक भोलि अपराह 3 बजे बस्ने गरी समय परिवर्तन गरिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा जनाइएको छ। प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ समक्ष नेपाल बार एसोसिएशनले काठमाडौँ घोषणापत्र 2081 कार्यान्वयन सम्बन्धमा आज ध्यानाकर्षण गराएको छ। बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले काठमाडौँ घोषणापत्रबारे जानकारी गराउँदै घोषणापत्र कार्यान्वयन गर्न प्रधान न्यायाधीश श्रेष्ठको ध्यानाकर्षण गराउनु भएको हो। सो अवसरमा प्रधान न्यायाधीश श्रेष्ठले घोषणापत्र कार्यान्वयन गराउने विषयमा काम भइरहेको र बारले राखेका मागको विषयमा आफू गम्भीर रहेको बताउनुभयो। बारले न्याय परिषदद्वारा 2080 असोज 1 गते न्याय परिषद नियमावलीको नियम 11 गरिएको संशोधनले उच्च अदालतमा नियुक्ति भई काम गरिरहेका न्यायाधीशहरूको नियुक्तिको वरियतामा असर गर्ने गरेको र नेपालको संविधानको धारा 141 उपधारा 3 संवैधानिक व्यवस्थासँग प्रत्यक्ष बाजिएको विषय प्रधान न्यायाधीश समक्ष राखेको थियो। शुक्रबार भरतपुरको सिमलतालमा पहिरोमा परि त्रिशुली नदीमा 2 बस खस्दा भएको दुर्घटनापछि फेला परेका 5 शवको शनाखत भएको छ। चितवनको भरतपुर नगरपालिका 28 स्थित गोलाघाट र नवलपरासी पूर्व स्थित गैडाकोटमा भेटिएका थप 2 शव भारतीय नागरिकका रहेका पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका 37 वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ। यसैगरी भारत बेतिया स्थित मझेलिया थान घर भएका 30 वर्षीय सजाद अन्सारीको शव गैडाकोट नगरपालिका 7 भेटिएको प्रहरीले जनाएको छ। दुर्घटनामा 65 बेपत्ता भएकामा मृत भेटिएका 5 शनाखत भएको हो। अन्यको खोजी जारी छ। यसैबीच गृह सचिव एक नारायण अरियालले त्रिशुली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि विदेशबाट ल्याउन पहल भइरहेको बताउनु भएको छ। सिमलताल पहिरोमा परेर त्रिशुली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित चितवन पुग्नुभएका सचिव अरियालले थप प्रविधिबारे दात्री निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिनुभयो। उहाँले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका 500 सुरक्षाकर्मी र गोताखोर परिचालन गरेको जानकारी दिनुभयो। कैलालीका स्थानीय तहहरू डेंगी नियन्त्रणमा जुटेका छन्। वर्षासँगै जिल्लामा डेंगी संक्रमणको जोखिम बढ़ने देखिएकाले स्थानीय तहहरू त्यसको नियन्त्रणमा जुटेका हुन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
उनीहरू सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गर्दै सरसफाईमा जुटेका छन्। टिकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत धर्मसिंह बटाला।
टिकापुर नगरपालिकाले विभिन्न टोल विकास संस्थाहरू, महिला स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरू, आमा समूहको सक्रिय गराएर खोजौं र लार्वा नष्ट गरौं भन्ने अभियान सञ्चालन गरिरहेका छौं।
कैलालीको घोडाघोडी नगरपालिकाले पनि डेंगी नियन्त्रणलाई अभियानका रूपमा सञ्चालन गरिरहेको बताएको छ। घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश रावत।
डेंगू, कालाजार, औलो, स्कर्प टाइफस यस्ता किसिमका विपद ल्याउन सक्ने खालका, यस्ता महामारी ल्याउन सक्ने यस्ता रोगहरूबाट बच्नको लागि खास गरी चाहिँ हामीले गर्ने सरसफाई अभियान चलाउने हो र त्यसको लागि हाम्रो पालिका भरि सबै वडामा हामीले स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूलाई परिचालन गरेका छौँ।
गएका वर्षहरूमा डेंगीबाट कैलाली जिल्लामा सबैभन्दा बढी लम्कीचुवा नगरपालिका प्रभावित भएको थियो। गत वर्ष त पालिकामा डेंगी महामारीका रूपमा देखा परेको थियो। त्यसलाई मध्यनजर गरेर यस वर्ष वैशाख जेठबाटै डेंगी रोकथामका अभियानहरू सञ्चालन गरिरहेको बताउनुहुन्छ लम्कीचुवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्त बिसी।
यस वर्ष चाहिँ हामीले पहिले नै वैशाख जेठतिर नै हामीले यो प्रत्येक वार्डमा लार्वा नष्ट अभियान सञ्चालन गरेका थियौँ। लार्वा नष्ट गर्ने
सुदूरपश्चिम प्रदेशका नौवटा जिल्ला मध्ये कैलाली जिल्ला डेंगीबाट बढी प्रभावित हुने गर्छ। त्यसैले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहलाई जुट्न पत्राचार गरिएको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका डेंगी रोग फोकल पर्सन मीन बहादुर धामी।
प्रत्येक स्वास्थ्य संस्थामा महिनाको सकिन्छ भने दुई पटक, होइन भने महिनाको एक पटक चाहिँ लार्वा खोज र नष्ट गर अभियान आफ्नो हस्पिटल वरिपरि लगायत ठाउँहरूमा महिला स्वयंसेविका मार्फत आमा समूह परिचालन गरी अभियानहरू यसलाई गर्नु, सरसफाई अभियान भन्ने खालको चाहिँ हामी पत्रचार गरेका छौँ।
कैलाली जिल्लामा यस वर्ष अहिलेसम्म 19 जनामा र सुदूरपश्चिम प्रदेशभरि 116 जनामा डेंगी संक्रमण देखिएको छ। त्यसकारण यसको संक्रमण बढ्दो क्रममा रहेकाले सबै सचेत भएर नियन्त्रण अभियानमा जुट्न आग्रह गर्नुहुन्छ सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत यमराज जोशी।
यो डेंगी रोग चाहिँ स्वास्थ्य क्षेत्रको मात्रै एउटा सरोकारको विषय होइन, यो बहुसरोकारको विषय हो। सबैले यो रोगको लामखुट्टेहरू जुन उत्पादन हुने ठाउँ छ ती ठाउँहरूलाई न्यूनीकरण गर्न सकियो भने मात्रै डेंगी रोग चाहिँ समयमै नियन्त्रण चाहिँ गर्न सकिन्छ।
डेंगी सार्ने लामखुट्टेले बिहान, दिउँसो र साँझ पख टोक्ने भएकाले घर बाहिर निस्कँदा शरीरका सबै भाग छोप्ने गरी लुगा लगाउन पनि स्वास्थ्य संस्थाहरूले नागरिकहरूलाई आग्रह गरेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले रेडियो नेपाल तारणी प्रसाद कोइराला स्मृति संचार ग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषामा समाचार प्रसारण हुनुले भाषा संस्कृतिको विकासमा थप बल पुगेको बताउनु भएको छ। महानगर एफएम रेडियो विराटनगरबाट आजदेखि शुरू भएको राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ कार्यक्रममा महानगर प्रमुख कोइरालाले संविधानमा उल्लेख भए अनुसार बहुसांस्कृतिक बहुधार्मिक नीतिलाई समावेशीकरण गर्दै राजवंशी भाषामा समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाई धन्यवाद दिनुभयो। कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक एवं संचार ग्राम संचालक समितिका अध्यक्ष बुद्धिबहादुर केसीले आगामी आर्थिक वर्षमा संचार ग्राममा तारणी प्रसाद कोइरालाको शालिक स्थापना गर्ने र संचार ग्राम मार्फत मोबाइल एप तथा वेबसाइट सञ्चालनमा ल्याउने जानकारी दिनुभयो। कार्यकारी निर्देशक केसीले सरकारले संचार ग्राम सञ्चालनका लागि गरेको सहयोगको सराहना गर्नुहुँदै संचार ग्रामबाट ई लाइब्रेरी, रेडियो म्युजियम सञ्चालनका साथै गीत संगीत प्रशिक्षण तथा संचारकर्मीको क्षमता अभिवृद्धि गर्न र विभिन्न भाषाको गीत संगीत रेकर्डिङ प्रारम्भ भइसकेको जानकारी गराउनुभयो। त्यस अवसरमा महानगरपालिकाका प्रमुख कोइराला र रेडियो नेपालका कार्यकारी निर्देशक केसीले संयुक्त रूपमा शिलालेख अनावरण गर्दै राजवंशी भाषा समाचार प्रसारणको शुभारम्भ गर्नुभएको थियो। आजदेखि शुरू भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउँसो 1:45 प्रसारण हुनेछ। आजै रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट बैतडेली भाषामा समाचार शुभारम्भ भएको छ। समाचार प्रसारणको शुभारम्भ गर्दै दिपायल सिलगढ़ी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बैतडेली भाषामा समाचार प्रसारणले भाषाहरूको संरक्षण एवं सम्वर्धनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो। डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अरियालले रेडियो नेपालले भाषा भाषीको संरक्षण सम्वर्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलका निमित्त कार्यालय प्रमुख दान सिंह अहिरले सबै भाषाहरूको संरक्षण एवं सम्वर्धनमा सघाउ पुर्याउने उद्देश्यका साथ हरेक दिन दिउँसो 3:15 प्रसारण हुने गरी बैतडेली भाषाको समाचार प्रसारण शुरू गरिएको बताउनुभयो। बैतडेली र राजवंशी भाषाको समाचार प्रसारण थप भएसँगै रेडियो नेपालले समाचार प्रसारण गर्ने भाषाको संख्या 24 पुगेको छ भने 23 भाषामा कार्यक्रम प्रसारण हुने गरेको छ। मनसूनजन्य विपदबाट ज्यान गुमाएका बागलुङको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले 6,50,000 राहत प्रदान गरेको छ। बागलुङमा मनसूनजन्य विपदबाट गलकोट नगरपालिकामा एकै परिवारका दुईजनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो। मनसूनजन्य विपदबाट मृत्यु भएका परिवारलाई संघीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। विश्वमा जलवायु परिवर्तन एक जटिल समस्या बन्दै गएको छ। जलवायुजन्य विपदका कारण वर्षेनी ठूलो जनधनको क्षति बेहोर्दै आइरहेको अवस्थालाई मध्यनजर गर्दै इलाम नगरपालिकाले स्थानीय जलवायु अनुकूलन योजना तयार गरेको छ। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
जलवायुजन्य विपदका कारण वर्षेनी ठूलो जनधनको क्षति बेहोर्दै आइरहेको अवस्थालाई मध्यनजर गर्दै इलाम नगरपालिकाले स्थानीय जलवायु अनुकूलन योजना लापा तयार गरेको छ। इलाम नगरपालिकाको 13 नगरसभाबाट नीति कार्यक्रम र बजेटको व्यवस्था गरी स्थानीय जलवायु अनुकूलन योजना तयार गरिएको जनाइएको छ। अनुकूलन योजना लामो प्रक्रियाबाट स्थानीय विज्ञहरूले तयार पारेको भन्दै इलाम नगरपालिकाका मेयर केदार थापाले योजना लागू गर्न प्रतिबद्ध रहेको बताउनु
सचेत भएर चाहिँ हामीले काम गर्नुपर्छ। यो कार्ययोजना यसलाई इम्प्लिमेन्ट गर्ने कुरामा पनि हाम्रो प्रतिबद्धता यहाँ
स्थानीय जलवायु अनुकूलन योजना तयार गर्न इलाम नगरपालिका र प्रकृति रिसोर्सेस सेन्टर काठमाडौँको सहयोगमा इलामको सहयात्रा नेपाल संस्थाले सहजीकरण गरेको थियो। कार्यान्वयन गर्न सकिने कार्यक्रमहरू स्थानीय जलवायु अनुकूलन योजनामा समेटिएकोले कार्यान्वयनमा समस्या नहुने इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले बताउनुभयो।
कार्ययोजना आएपछि हाम्रा नीति भयो, कानून भयो, हाम्रा चाहिँ बजेट र प्रोग्रामहरूमा चाहिँ आन्तरिकीकरणद्वारा चाहिँ लानु आवश्यकता छ।
इलाम नगरपालिकामा करिब 4 वर्ष अघिदेखि जलवायु परिवर्तन बारे सचेतनाका कार्यक्रमहरू सञ्चालन भइरहेका थिए। स्थानीय जलवायु अनुकूलन योजना इलाम नगरवासीको सम्पत्ति भएकोले कार्यान्वयनमा इलाम नगरपालिका प्रतिबद्ध रहन आवश्यक रहेको सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाले बताउनुभयो।
लामो समय पश्चात चाहिँ हामीले स्थानीय जलवायु अनुकूलन योजना तयार भएको छ, कार्यान्वयनको लागि योगदान दिनुहुन्छ भन्ने पूर्ण आशा राखेको छ।
इलाम नगरपालिकाले स्थानीय जलवायु अनुकूलन योजनाको आवश्यक महसुस गरी नगरसभाबाट नीति कार्यक्रम र बजेट नै विनियोजन गर्नुले योजनाको अपनत्व हुने र कार्यान्वयनमा जाने प्रकृति रिसोर्सेस सेन्टरकी कार्यक्रम अधिकृत प्रज्ञा शेरचनको भनाइ छ।
नगरसभाबाट पारित गरेर आफै बजेट छुटाएर यसरी चाहिँ बनाएको हुनाले चाहिँ यसमा अपनत्वको कुराहरू पनि आएको छ।
विश्वमा जलवायु परिवर्तनले समस्या निम्त्याइरहेको अवस्थामा इलाम नगरपालिकाले अनुकूलनको लागि स्थानीय जलवायु अनुकूलन योजना निर्माण गर्नु आफैमा गौरवको कार्य भएको विज्ञहरू बताउँछन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको पेन्सिल्भानिया राज्यमा आयोजित एक चुनावी र्यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेद्वार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ। घटनामा नेता ट्रम्पको कानबाट रगत बगिरहेको सामाजिक सञ्जालमा जारी तस्विरहरूमा देख्न सकिन्छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा सन्देश लेख्नुहुँदै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको उल्लेख गर्नुभएको छ। घटनामा एक सन्दिग्ध व्यक्तिलाई यूएस सेक्रेट सर्भिसका अधिकारीहरूले गोली हानेका अमेरिकी गुप्तचर निकाय एफबीआईले जनाएको छ। ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिल्भानियाका टोमस म्याथ्यू क्रुप्स रहेको एफबीआईले जनाएको छ। यसैबीच अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले निन्दा गरेको छ। विश्वका नेताहरूले आक्रमणको घटनाले आफ्नो स्तब्ध भएको प्रतिक्रिया व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हत्या प्रयासका क्रममा घाइते हुनुभएका अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको कड़ा शब्दमा निन्दा गर्नुभएको उहाँका प्रवक्ताले बताउनु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टन लगायत अमेरिकी राजनीतिज्ञहरूले आक्रमणको निन्दा गर्दै राजनीतिमा हिंसाका लागि कुनै स्थान नभएको बताउनु भएको छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बोरलले पनि आक्रमणको निन्दा गर्नुभएको छ। बेलायत, जर्मनी, फ्रान्स, भारत, चीन, इजरायल तथा इटाली लगायत देशका प्रमुखहरूले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या प्रयास घृणित भएको बताउनुहुँदै ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। नेताहरूले राजनीति र लोकतन्त्रमा हिंसाका लागि कुनै स्थान नरहेकोमा पनि जोड़ दिनुभएको छ। संयुक्त राज्य अमेरिकामा राष्ट्रपति, पूर्व राष्ट्रपति र उम्मेद्वारहरूको कड़ा सुरक्षा बीच यसअघि पनि राजनैतिक हिंसाका घटनाहरू भएका छन्। सन् 1963 अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो भने सन् 1968 उहाँका भाइ बबी केनेडीको गोलीहानी हत्या गरिएको थियो। फ्रान्सको एस्पिनासे भोजेल गाउँमा आयोजित जन्मदिनको पार्टीमा एक व्यक्तिले गोली चलाउँदा बन्दुकधारीसहित चारजनाको मृत्यु भएको छ। आक्रमणकारीले पार्टीमा आएका पाहुनामाथि गोली चलाउँदा तीनमध्ये तीनजना र जन्मदिन मनाइरहेका युवक र उनका पिताको पनि मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। प्रहरीले अझै पनि आक्रमण किन भएको भन्नेबारे अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्। सो व्यक्तिले घातक आक्रमण गर्नु अघि सड़कमा सवारी चालकहरूलाई पनि गोली हानेको देखिएको छ।
निजी क्षेत्रका छाता संस्थाहरूले आगामी आर्थिक वर्ष 2081-82 मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयमा विभिन्न सुझावहरू दिएका छन्। नेपाल राष्ट्र बैंकले साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारी गरिरहँदा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाहरूले मौद्रिक नीतिबाट सम्बोधन गरिनुपर्ने विषयमा राष्ट्र बैंकलाई सुझाव दिएका हुन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको 6% आर्थिक वृद्धि दर र 5.5% सीमाभित्रको मुद्रा स्फीति कायम गर्न सघाउ पुग्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु पर्ने निजी क्षेत्रका छाता संस्थाहरूको सुझाव छ। यस्तै निजी क्षेत्रले सरकारले लिएको वित्त नीतिलाई सघाउ पुर्याउने र समग्र अर्थतन्त्रमा देखिएको शिथिलता चिर्ने गरी मौद्रिक नीति आउनुपर्ने सुझाव दिएका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दूध उत्पादक किसानलाई 43,73,000 रूपियाँ अनुदान वितरण गरेको छ। व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालू आर्थिक वर्षमा अनुदान स्वरूप किसानलाई प्रति लिटर 2.50 रूपियाँ दरले रकम प्रदान गरेको हो। केन्द्रले जिल्लाका 10 सहकारी मार्फत दूध बिक्री वितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्रका प्रमुख डाक्टर राजेश चौधरीले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताउनु भएको छ। आइतबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत व्यापार सम्झौता र आगामी 10 वर्षमा 10,000 मेगावाट विद्युत भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा भएको उपलब्धिले मुलुकको समृद्धिका लागि मार्ग प्रशस्त गरेको र त्यसले अर्थतन्त्रलाई समेत सबल बनाउने विश्वास व्यक्त गर्नुभयो। साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। आइतबार नेप्से परिसूचक 52.97 अङ्कले बढेर 2,257.59 बिन्दुमा कायम भएको छ। आइतबार कुल 309 कम्पनीको 2,20,47,327 कित्ता सेयर खरिद बिक्री हुँदा 7,62,04,98,520 रूपियाँमा कारोबार भएको छ। आइतबारको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै बैंकिङ समूह 3.74 र जलविद्युत समूह 3.30% बढेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। काठमाडौँको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.4 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 10.6 मिलिमिटर। र दिपायलको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 25.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान 11 बजे शपथ लिनुहुने। त्रिशुली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि विदेशबाट ल्याउन पहल भइरहेको गृह मन्त्रालयद्वारा जानकारी। नदीमा बेपत्ता 65 यात्रु मध्ये 5 जनाको शव फेला। र अमेरिकाको पेन्सिल्भानियामा आयोजित चुनावी र्यालीमा गोली चल्दा राष्ट्रपति निर्वाचनका उम्मेद्वार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।